نباتات کام آئے تو ہم آئے کس کے انسان. تو لہذا پوری کائنات میں یہ قربانی کا فلسفہ موجود کہ ہر ناقص اپنے سے آدھا کے لیے قربان ہو جائے. تو اس کائنات میں یہ فلسفہ کا رواج ہے کہ ہر ناقص اپنے سے آدھا کے کام آئے. تو اب ہم دیکھتے ہیں کہ یہ جمادات نباتات کے کام آئے, نباتات حیوانات کے کام آئے, حیوانات انسان کے کام آئے. تو اب انسان جب قربان ہو, انسان جب جان دے, تو ظاہر ہے کہ اپنے سے بالاتر کے لیے دینی چاہیے, کیونکہ اگر اپنے سے کم تر کے لیے جان دے تو اس کا مطلب ہے کہ اس نے اس سنت کائنات کی خلاف ورزی کی ہے. کیونکہ سنت یہ ہے کہ ہر ناقص اعلیٰ کی کام آتی ہے, ہر پست بالا کی کام آتی ہے, ہر چھوٹی نو بڑی نو کی کام آتی ہے. تو انسان اگر قربانی دینا چاہے, انسان اگر قربان ہونا چاہے, تو پھر کس کے لیے؟ سوال پڑھنے والا ہوں
اللہ
انسان عام انسان یا سمجھے اہل دنیا کس کس چیز کے لیے اپنے آپ کو قربان کرتے ہیں, جان دیتے ہیں. تو کچھ لوگ ایسے ہیں جو دولت کی خاطر اپنی جان قربان کرتے ہیں. تو اگر دولت کی خاطر اپنی جان دے دی تو اس کا مطلب کیا ہوا کہ اپنے سے تین درجے جو پست مخلوق ہے یا پست چیز ہے اس کے لیے جان دی. کیسے؟ کہ دولت کی جتنی بھی قسمیں ساری کیا ہیں؟ جمادات. انسان سے نیچے حیوان, حیوان سے نیچے نباتات, نباتات سے نیچے جمادات, اور دولت کی جتنی قسمیں ساری جمادات سے آتی. اصلی دولت کیا ہے؟ سونا ہے, گولڈ, سونا, اصل زر. اس کو کہتے ہیں اصل زر. تو جب اصول معاشیات ابھی اتنے ترقی یافتہ نہیں تھے, اس وقت بھی لوگ سمجھتے تھے کہ اصلی دولت جو ہے وہ سونا ہے. اور آج بھی جب اتنی ترقی کر لی ہے تو آج بھی جتنا بھی اقتصادی سسٹم ہے وہ ظاہر سونے پہ ہے بیشتر. اگر کسی ملک کے پاس سونا ہے اور اتنے ہی اس نے نوٹ چھاپے ہیں, اس کی معیشت مضبوط ہے. لیکن اگر سونا کم ہے, نوٹ زیادہ چھاپ دیے, افراد زر ہو گیا, تو اب اس گورنمنٹ کی ویلیو ختم ہو رہی ہے. وہ افراد زر ہو گیا اور اس کی حکومت کیا ہے؟ کاغذ کی ناؤ. تو اب بھی اصل سرمایہ اور زر کیا ہے؟ وہ سونا ہے. تو سونا کیا ہے؟ اور اسی طریقے سے کچھ لوگوں کے پاس سونا ہوتا ہے, کسی کے پاس ہیرے جواہرات ہوتے ہیں, کسی کے پاس چاندی ہوتی ہے. تو یہ جتنی بھی قسمیں ہیں, ہیں تو پتھر ہی, ہیں تو میٹل ہی, یہ تو اس رنگ ساز کا کمال ہے. کسی کو زیادہ شوق کر دیا تو ہم نے کہا یہ یاقوت ہے, اور کسی کسی اور جہاز سے چمک دمک دے دی ہم نے کہا یہ سونا ہے, اور کسی کو اور طریقے سے اس میں روشنی کہہ دی, پیدا کر دیا, ہم نے کہا یہ گیا ہے. تو ہیں تو سارے پتھر. اور پھر دیکھیں یہ جتنی بھی چیزیں پیدا کی گئی ہے, یہ ہم نے قیمت, جب ہم قیمت لگاتے ہیں کسی چیز کی, اس چیز پر ہم قیمت نہیں لگاتے کہ یہ انسان کے لیے کتنی کارآمد چیز ہے, اس پر قیمت نہیں ہے. قیمت یہ ہے کہ یہ دیکھے کہ یہ کتنی کامیاب ہے, کتنی نایاب ہے. کیونکہ سونا کامیاب ہے, نایاب ہے, ہیرے جواہرات کم پیدا ہوتے ہیں, اگرچہ اس کا ہماری زندگی میں کوئی دخل نہیں ہے. اگر سونا نہ ہو تو ہماری لوگ مر جائیں. बहुत सारे लोगों के पास सोना चांदी की जिंदा नहीं हो। तो हमारी हयात में न सोने का इतना दखल है, न चांदी का इतना दखल है, न हीरे जवाहरात का इतना दखल है, लेकिन जिस चीज का दखल है हमारी जिंदगी में, जिसके बगैर हम चंद मिनट भी जिंदा नहीं रह सकते, वो क्या है? वो हवा है, वो ऑक्सीजन है। तो खुदा रब्बुल आलम ने हवा को इतनी मिकदार में पैदा किया कि हम इसके लिए कोई कोशिश और कोई दबो दौर नहीं करना पड़ती हमें, बल्कि हम इसे जान बुलाना भी चाहे तो नहीं छोड़ती, हमारे साथ साथ है। तो ये हवा जो है, ये ऑक्सीजन जो है, हमारी जिंदगी के लिए इतनी जरूरी है। तो खुदा आलम ने इसको इतनी वाफर मिकदार में पैदा किया है, क्योंकि इससे बगैर हम चार मिनट भी जिंदा नहीं रह सकते। तो जब जिंदा नहीं रह सकते तो खुदा आलम ने इसको ऐसा पैदा किया कि हमें किसी कोशिश की जरूरत इसके लिए नहीं है, किसी तब दबाव की जरूरत नहीं है। उसके बाद दूसरी चीज है हमारी हयात के लिए जरूरी है, वो है पानी। तो पानी जो है उसके बगैर हम चंद घंटे लगा सकते, इसलिए उस पानी को इतनी बाफर मिकदार में आवाज जैसा पैदा नहीं किया, बल्कि उसको जमीन में छुपा दिया, कहीं दूर है कहीं नजदीक है। उसके लिए कुआं खोदने की जरूरत, उसके लिए रस्सी की डोल की जरूरत, उसके लिए कुछ कोशिश करने की जरूरत, उसके लिए कुछ फासला तय करने की जरूरत। तो कम से कम ध्यान डालने उस वक्त तक हम रोक सकते हैं। तो खुदा आलम ने पानी को पैदा किया, लेकिन हवा की तरह पैदा नहीं किया, इसलिए जिंदगी भी चलती रहे और बेकारी की हाथ भी न रहे। ये तो नहीं हाथ पे हाथ धर के बैठे रहे, हवा तो चलो मिलती रहेगी, लेकिन पानी के लिए चल गर्म चलना पड़ेगा। कहते हैं कि प्यासा कुएं के पास जाता है, कुआं प्यासे के पास नहीं जाता, लाल कुछ न कुछ कोशिश करनी पड़ेगी। तो खुदा बंदे आलम ने हवा और पानी को इतना पैदा किया कि अब उसकी को कदर कीमत ही नहीं, गोया के उसकी को कदर कीमत नहीं। और फिर जो नेमतें इंसान को बगैर तबो दौ के मिल जाए, जिसके लिए कोई मुशक्कत ना करना पड़े, तो उसकी कदर कीमत को समझता नहीं, क्योंकि मुश्किल नहीं है। अगर इसी हवा के लिए खाना पड़ता कि यहां पर हॉस्पिटल ऑक्सीजन ले रहे कि मैंने सांस लेना है, तो हो सकता वो कहते हैं ऑक्सीजन आया खत्म नहीं कर रहा। तो फिर पता चलता है इस हवा में, उस हवा से आप कभी गैस खत्म हो जाए तो सर करते हैं। तो खुदा आलम ने क्योंकि इतनी मिकदार में पैदा कर दी ये चीज, इंसान ना शुक्रा है, किसी को कदर कीमत ही नहीं, पानी की इतनी कीमत नहीं। जब नेमतें तो क्योंकि ये इंसान की जिंदगी में उसकी हयात में सबसे ज्यादा जरूरी दो चीजें थी, इसको इतना पैदा कर दिया। लेकिन ये सोना, ये चांदी, ये जवाहरात, ये समुद्र, ये याकूत, ये इंसान के लिए इतने जरूरी नहीं है, इसलिए इनको किसी को पहाड़ की दाम में छुपा दिया, किसी को समुद्र की तहों में रख दिया, किसी को नहीं रख दिया। या आप अगर हासिल करना चाहते तो जाए मेहनत करें, दरियाओं में गोता दरी करें, झील को चीर दें तो वहां से हासिल कर लें। तो अब जब हासिल कर लें तो कीमत क्यों है उनकी ज्यादा? इसलिए कामयाब है, नायाब है, वापस उतार नहीं है, इसलिए उनकी कीमत है। तो इंसानों ने कीमत इस बात का नहीं रखी कि हमारी जिंदगी में कौन सा तामन दख रखता है, हमारे लिए कौन सी चीज का जरूरत है, हमारी हयात के लिए कौन सी चीज जरूरत है। इंसान बड़ा ही कामयाब है, नायाब है, बासीरत है। अब सोने का क्या इतना दखल है, औरतों के जेवर में या आराइश में किसी चीजों में, और बाकी हमारी हयात में उसका क्या ताल्लुक है? तो अभी जानेगा नहीं। तो उसने जो चीज हयात के लिए जरूरी थी उसको बहुत ज्यादा कर दिया, और लेकिन जो इंसान की जिंदगी da carrera que se rompe desde aquí. Alguien dice, Israel Javier, o el Islam, ¿qué hace la? Que bad log hain, wo itne ameer hain, aur bad log ghareeb hain. Acha, kya hua, ke yadi bhi atman jin logo ke paas aurat hai, unhone chheen li hai, ya jaiz qabza kar liya hai, ab unke paas aurat hai, aur jo ghareeb hain, unki jaat khatma ki hai. To the Islam ki ek maqbool wajah bata rahe hain, ke dekhiye, کیوں میں سب کی ملکیت اللہ نے کہہ دیا کہ میرا میری یہ زمین ہے سمندر دریا جاؤ جس کی مرضی جہاں آپ سے تنخواہ لو میرے لوگ کے کام چور وہ سنی انسنی کر دی اور کچھ کہہ جا کے نکال آئے اب جو نکال آیا محنت کی اس نے اب کچھ بیٹھے ہاتھ ہاتھ رکھ کے چلے ان کے ساتھ کام کر لیں گے تو اب ظاہر ان کے ساتھ کام کرو گے تو مزدوری کرنی پڑے گی تو اب یہی سے ایک طبقہ وہ جو اس میں آ گیا جس نے حالت کی لے جایا نکال لایا اور دوسرا وہ جو محنت مزدوری جو یہ لائے تھے ان کے ساتھ چارج کر رہی اسی پر کام ہو گئے تو ظاہر ہے اب ان کی نسلیں جو محنتی لوگ ہیں ان کی نسلیں ہمیں محنت کرتی ہیں وہ مزدور ہیں اکثر یہ ویسے ہیں کہ وہ مزدوری پر ہی کامیاب ہو جاتی کوئی ہے کوئی ادارہ نہیں آیا محنت کی تو کسی مقام پر پہنچ گیا اور ویسے بھی یہ قدرت بدلتی رہتی ہے کہ سنی نہیں ہے آج جو امیر ہے کہ کل وہ غریب نہیں ہوگا جو آج غریب ہوگا امیر ہوتا ہے تو اب اگر ایک آج ہے کہ نہیں جناب حتمن یہ واقعہ تینوں چھینا ہے مہربانی ہے تو یہ تو پوری بڑی اور انسان سے مہربانی ہے آپ کو کیا پتا آپ اس کام کا اب آپ کہہ رہے ہیں کیسے اب کیا کریں کہ جی ان سے چھین کر کے وہ دے دیں انسان اس دولت کے لیے اپنی جان قربان کرے تو اس کا مطلب یہ ہے کہ وہ انسانیت کے درجے سے گر کر باہر جاتا ہے حیوانیت اس کے بعد نباتا پھر آتا ہے جمادات تو اس کا مطلب ہے کہ انسان نے اپنی جان کو دیا جمادات کے لیے تو جب جمادات کے لیے اس نے اپنی جان کو دے دیا تو پھر اس نے ترقی کیسی اس نے کمال کیسا اس نے بقا کیسی اس لیے کہ اس نے جان ہی دی ہے اس چیز کے لیے جو بانی ہے تو اب دوسری چیز جس کے لیے انسان جان دیتے ہیں وہ سلطنت ہے وہ اقتدار ہے اس کے لیے جان دیتے ہیں اب دنیا میں اقتدار کو اب سلطنت میں بادشاہ کو بہت بڑی رہنی ہے وہ اقتدار ہے چاہے وہ چھوٹے سے دائرے میں ہو وہ چاہے بڑے دائرے میں ہو چاہے کسی ٹاؤن کا چیئرمین ہی ہو وہ کسی پارلیمنٹ کی ممبرشپ ہو وہ کسی قومی اسمبلی کی رکنیت ہو وہ کسی سینٹ کا چیئرمین ہو یا کسی ملک کا وزیر اعظم ہو یعنی اس سلطنت اور اقتدار کے لیے انسان کیا کرتا ہے جان دیتا ہے تو اب یہ ہے کیا کہ اقتدار یہ سلطنت کیا ہے یہ امر اعتباری ہے امر اعتباری کیا ہے کہ کب تک لوگ سمجھ رہے تھے کہ عام آدمی ہے آج سمجھنا شروع کر دیا کہ یہ چیئرمین جس کو کب سمجھ رہے تھے کہ یہ عام آدمی ہے آج سمجھنا شروع کر دیا لوگوں کی اکثریت نے کہ یہ چیئرمین ہے بس چیئرمین ہو گئے اس کی زندگی میں کوئی فرق نہیں پڑا نہ اس کی اس لیے کہ انسان بدلتا کس سے ہے انسان بدلتا ہے اپنی انسانیت سے اپنے کردار سے اپنے اخلاق سے اگر اس نے فضائل انسانی پیدا کر لیے تو اس کی عظمت ہے لیکن اگر یہ چیزیں نہیں ہیں تو لوگوں کو سمجھنے کی بات ہے آج تک سمجھتے رہے جناب مثلا پاکستان کے حالات دیکھ لیں کہ جی جناب یہ وزیر اعظم ہے سارے سمجھ رہے تھے اس کو وزیر اعظم ہے وہ وزیر اعظم تھا تو آپ کو دوسرا آیا چیف سیکرٹری اس نے اٹھا کے اس کو اندر دے دیا اور آپ کے سامنے جو حال ہے اب لوگ اس کو نہیں سمجھ رہے تو یہ تو عمل اعتباری ہے وہ پہلے بھی وہی شخص تھا اب بھی وہی شخص تھا اس نے اس کی ذات میں کوئی تبدیلی نہیں آئی یہ لوگوں کو سمجھنے کی بات ہے اس کو کہتے ہیں عمل اعتباری جیسے کہ سونا جو ہے گولڈ اس کی اپنی حقیقی قیمت ہے وہ کہیں لے رہے ہیں آپ سونا سونے کی قیمت ہے तो चाहे जेवर बना लें, चाहे डेली का सोना हो, चाहे टूट भी जाए, फिर सोना आपके पास नहीं है, उसकी कीमत है। लेकिन वो नोट जो गवर्नमेंट जारी करती है, अगर उस पर मोहर ना हो, उस पर सैन ना हो, दस्तखत ना हो, या गवर्नमेंट वैसे कहते कि हमने आज से ये जो कागज है वो बदल दिया, 10 पाउंड को 20 पाउंड कर दिया, या 20 पाउंड के नोट को खत्म कर दिया, नए नोट जारी कर रहे, तो क्या है? ये है अब इतवारी, ये तो उनका इतवार है। वाला उस कागज की कोई अहमियत नहीं है, ये तो चल रहा है उस गवर्नमेंट के इतवार से। तो ऐसा ही ये अमृत वाली ये हुकूमतें भी ऐसी चीजें हैं, ये जितने भी ओहदे हैं सारे ऐसे हैं कि अमृत वाले लोगों ने इतवार करना शुरू कर दिया। वाला उसकी जानत भी तो धर्म नहीं पड़ा, जैसे पहले था वैसे अब, बल्कि ये होता है कि इकदार आने से तनगीर पैदा होती है। अगर तो पहले आदमी था और ओहदा मिलने के बाद आदमी रहा, तो जब ओहदा गया तो चलो ओहदा गया आदमी तो है, लेकिन अगर ओहदा मिलने के बाद अपनी आदमीयत भी रुखसत कर दी तो अब इधर ओहदा गया ना आदमी रहा ना ओहदा रहा। इसलिए कि ये इख्तियार जो है इंसान को उस दबाव प्राप्त कर देते हैं। यही इख्तियार है जो कभी फिरौनियत की शक्ल में आ जाता है, कभी जजीदियत की शक्ल में आ जाता है, कभी किसी में अगर खौफ खुदा ना हो तो जिसके पास खौफ खुदा है उसको पूरी दुनिया का भी इख्तियार दे दे वो कभी जुल्म नहीं करेगा। इसीलिए मौला अली ने फरमाया था, कहा कि अगर कोई मुझे कहे कि उस चूंडी के मुंह से वो जौ का छिलका मैं जुल्म से ले लूं तो मुझे पूरी हफ्ताना अकलीम की हुकूमत भी दे दी जाए तो अली ये जुल्म नहीं कर सकता। इसीलिए हुकूमत मिली है अपना जूता अपना खुद मौला अली उसको कांटे लगा रहे हैं। अब्दुल्ला इब्ने अब्बास ने कहा मौला जी कितनी कीमत है, तुम बताओ कितनी कीमत, मेरी नजर से कोई कीमत नहीं है, आप इसको बह लीजिए कितने कांटे लगाएंगे इसको आप। तो कहा कि तुम पर हुकूमत करने से ज्यादा मुझे ये जूती अजीज है, क्यों अगर मैं हुकूमत से जालिम का हाथ न रोक दूं और मजलूम की हमायत न करूं तो ये जूती मुझे ज्यादा तुम पर हुकूमत करने से ज्यादा अजीज है। क्यों? इसलिए कि अगर हुकूमत से जुल्म रोक सके, मजलूम का हाथ न दे सके तो आप बजाते खुद तो हुकूमत को जाएंगे। ये वो हस्तियां हैं जो इस हुकूमत को अपने पांव की ठोके पर लिखती हैं। इसलिए जब हुकूमत मिल रही थी तो उन्होंने कहा कि आपको हुकूमत देते हैं लेकिन सीरत शैखैन पर अमल करें। आपने कहा मैं सीरत शैखैन पर अमल नहीं करूंगा, मैं कुरान और सुन्नत पर चलूंगा, ये सीरत शैखैन मेरी हुकूम नहीं है। कोई और होता कहता कोई बात नहीं, हुकूमत को ले लो। नारे तकबीर, नारे तकबीर, नारे रिसालत, नारे रिसालत, नारे तकबीर, नारे कुरान और सुन्नत है तो सीरत शैखैन क्या है? दुरा दिया और भी होता कहता हुकूमत दे ले जब मजबूत हो जाएगी तो फिर ना अमल करना। लेकिन वो अली है वो पहले ही दिन से क्यों ले ऐसी हुकूमत जिसमें ये शर्त की गई हो कि उन बुजुर्गों की सीरत पर चलो, हुकूमत करा दी तो बुझाते खुद हुकूमत इनकी नजर में कोई ऐसी चीज नहीं है। हां अगर अल्लाह का कानून उसकी जमीन पर नाफज करना हो, हुकूमत इस्लामी का क्याम हो, खिलाफत इलाहिया की बात हो तो उसके लिए सबसे ज्यादा हकदार यही है, सबसे ज्यादा सदावार यही है, इनसे भड़कर कौन होता है। तो अगर हम कहें कि नहीं वो उन्होंने क्या छीना था, इमामत तो छीनने वाली चीज नहीं है, इमामत तो अल्लाह की तरफ से अपार किया हुआ होता है और जो छीना गया वो तो हुकूमत ही थी, हुकूमत और खिलाफत थी, इमामत छीनने वाली चीज नहीं है। तो क्या हुआ कि ये हुकूमत जो है ये अमृत वाली है, आज इसी का आपने गलत گرا دینا اس کے ہاتھ میں. اگر انسان اقتدار اور قوت کے نشے میں خدا خوفی رہے تو پھر مولانے کی طرح اپنے کاندھوں پر بوریاں اٹھا اٹھا کر یتیموں اور مسکینوں کے گھروں میں پہنچاتا ہے کہ یہ میری مسئولیت ہے, یہ عہدہ جو ہے ایک مسئولیت ہے, یہ ایک ذمہ داری کا فریضہ ہے جو انسان پر لے کے آتا ہے کہ اگر اس نے تو مسئولیت قبول کی ہے تو اس کو پورا کرے. تو اسی لیے مولانا نے کہا کہ یہ حکومت جو ہے میرے نزدیک تو چیز نہیں ہے. تو اگر انسان اس حکومت کی خاطر جان دے دے تو اس کا مطلب ہے اس نے اس امر بے اعتبار کے لیے اور اس کے لیے جو فنا ہونے والی چیز ہے اس کے لیے اپنی جان کو دے دیا. اور جس کے لیے لوگ قربانی دیتے ہیں جمال خانی کے لیے, اگر کوئی شخص کسی کی محبت میں گرفتار ہو جائے وہ نہ مل سکے تو بے مقصد کہیں کہ جان دے دی, تو اب جس نے پانی کے لیے جان دی تو جب پانی کے لیے جان دی ہے تو اس سے بقا کہاں مل سکتی ہے؟ یہ تو فنا در فنا ہے. بقا تن ملے جب اس ذات کے لیے قربانی دی جائے جو لا یموت ہے, جس کو موت نہیں آتی, حیون لا یموت. اگر اس کے لیے قربانی دے گا تو کیونکہ یہ عمل کیا ہے اس ذات کی خاطر, جب اس ذات کی خاطر کیا ہے تو حلال ہو سکتی بقا ہی بقا ہے. اور اس کے لیے یہ تو تھی کہ کسی بس مقصد کے لیے اب کچھ لوگ ہیں جو جان دے دیتے ہیں, مثلا حالات ایسے ہوئے خودکشی کر لی, تو اب جب خودکشی کر لی ہے تو اب یہ ایسی موت ہے اگر بچ گیا تو یہاں والے پکڑ لیں گے, اگر یہاں سے بچ کے نکل گیا مر گیا تو ادھر والے پکڑ لیں گے. اس لیے کہ یہ تو خدا کی امانت ہے یہ جان, یہ ایسا نہیں ہے کہ ایسے ہی جان دے دو. تو لہذا یہاں کی عدالت, کوئی بھی عدالت خودکشی کرنے والے کو سزا نہیں دے سکتی. تو یہ جتنی بھی سزائیں ہوتی ہیں یہ تو ان کو ہوتی ہے جو خودکشی کرنے میں ناکام ہو جاتے ہیں, ان کو سزا دیتی ہے یہ عدالت. لہذا یہ عدالت خودکشی کرنے والے کو سزا نہیں دے سکتی. تو عقل کا تقاضا یہ ہے کہ ایسی عدالت ہونی چاہیے کہ جو اس کو سزا دے سکے. تو لہذا جو یہاں سے چلا گیا تو وہ تو ایسی بری موت ہے کہ اس میں توبہ کی بھی گنجائش نہیں ہے. اس لیے کہ جب گیا خودکشی کر کے تو وہ تو حاضر ہی اللہ کے حضور مجرمانہ حالت میں حاضر ہوا ہے, توبہ کیسی, تو ایسی بری موت ہے. اور عزیز گرامی یہ جتنی قربانیاں یا موتیں ہیں انسان جن جن کے لیے قربانی دیتا ہے وہ ساری کی ساری انسان کے درجے سے نیچے ہیں. اگر انسان ان کے لیے جان دے گا تو بقا حاصل نہیں ہو سکتی. اگر چاہتا ہے کہ باقی رہے, زندہ جاوید رہے, حی اللہ یموت کے ساتھ اپنے آپ کو انتصاب کر لے تو پھر وہ زندگی پاتا ہے, وہ حیات جاوید پاتا ہے. ہر چیز انسان کے لیے پیدا کی ہے. خدا کہتا ہے ہر چیز جہاں, شاعر نے کہا یہ جہاں ہے تیرے لیے تو نہیں جہاں کے لیے. ہر چیز کائنات کی مسخر ہے اس انسان کے لیے, لیکن انسان سے کہا ہے کہ تو میرے لیے ہے. ماں خلق تو جننا بل انسا ان حضور کہ تمہیں ڈر کیا ہے, تمہیں اس لیے خرچ نہیں کیا کہ تم کبھی پتھروں کے سامنے جھٹ جاؤ, کبھی کسی اور چیز کے سامنے, کبھی ہیرے جواہرات کے سامنے, کبھی کسی چیز کے لیے جان دو. نہیں نہیں, اگر تم نے جان دینی ہے, تم باقی رہنا چاہتے ہو تو عظیم مقصد کے لیے جان دو, اللہ کی رضا کی خاطر جان دو, اللہ کی راہ میں جان دو. اگر تم حیات پیدا کرنا چاہتے ہو, زندگی حاصل کرنا چاہتے ہو تو اس کی خوشنودی کے لیے. اب دیکھیں ریاضی کے اصول کے مطابق جب بھی تین چیزوں کو سمجھاؤ درمیانے نقطے کی ضرورت ہوتی ہے. ایک ہے تبھی موت, ایک ہے اعلی مقصد کی خاطر موت, اور ایک ہے پست مقصد کی خاطر موت. درمیانے نقطہ کیا ہوا؟ یہ تبھی موت, یہ درمیان والے سے نیچے پہ ہے, یہ پست مقاصد کے لیے بے مقصد موت. और ये है बुलंद मकसद के लिए मौत। अब ये नबी मौत क्या है कि अराधा तो जाने नहीं दी, बीमार हो गए मर गए, अराधा है ही इसमें। अब ये कोई ऐसी बात नहीं, बड़ा काम किया है मर गए, कोई बड़ा काम नहीं किया मर गए, अपनी मर्जी थोड़ी मरे अराधा तो थोड़ी जानती है। ये इसको कहते तभी मौत, इसको समझे जीरो, इसका ना स्वाब ना आधा, अपने अपने अमाल का स्वाब जवाब है, लेकिन खुद इस मौत में कोई फजीलत नहीं है, तभी मौत है। अब अजाद वाले काम करना छोड़ गया, बीमार हो गया, बिस्तर पड़ गया, बिस्तर ले गया, अब इसमें कोई कमाल वाली बात नहीं है। अच्छा, अब अगर नीचे वाला पस मकसद की खातर जान दे दी तो अब इसमें क्या है, बका नहीं आ सकती, क्योंकि पस मकसद की खातर थी। जब पस मकसद की खातर थी तो मकसद पस्त है, जब पस्त है तो फानी है, जब फानी है तो फानी की खातर जान दी तो उसमें बना है, बका नहीं है। अगर आला मकसद की खातर कुर्बानी दी तो उसमें बका है। तो आप देखिए हलाकत और शहादत में इतना ही फर्क है। कुरान कहते हैं अपने आप को हलाकत में मत डालो। हलाकत क्या है, पस मकसद की खातर अपनी जान जाया ना करो। अगर पस मकसद की खातर जान दे दी तो हलाकत है, और आला मकसद की खातर जान दी तो शहादत है। अब लोग कहते हैं कि जब मौला अली को पता था कि मस्जिद में कातिल बैठा हुआ है, फिर क्यों गए? और अगर इमाम हुसैन को पता था कि मेरी शहादत है मुझे मारने के लिए 30,000 कलश्कर जमा हुआ है, या मैदान में तो 3 बरस रहे हैं, बच्चे को क्यों उठा के आंखों में लेके आए? वो इतराज करने वाले कहते हैं ना, तो कहते हैं ये तो हलाकत की तरफ कदर बढ़ाने वाली बात है। जब पता है कि वहां पर मौत है, 3 चल रहे हैं, या कातिल मस्जिद में बैठा हुआ है, तो मैं कहूंगा कि कुरान कहता है हलाकत की तरफ न बढ़ो, शहादत की तरफ बढ़ने से कमा किए है। तो हलाकत तब है जब पस्त मकसद के लिए हो, तो जब इस्लाम को बचाने के लिए हो, जब दीन को बचाने के लिए हो, जब कुरान को बचाने के लिए हो, जब इस्लाम की कश्ती को डूबने से बचाने के लिए हो, तो ये हलाकत नहीं है, ये शहादत है। और कुरान तो कहता है वला तहसबन्न الذين قتلوا في سبيل الله أمواتا بل أحياء إن ربهم يرزقون। जो अल्लाह की राह में कत्ल हो जाए उनको मुर्दा मत कहो, जो शहीद है अल्लाह के यहां रिज्क पाते हैं। तो रिज्क कौन पाता है? रिज्क वही पाता है जो जिंदा है, जो जिंदा जावेद है वही रिज्क पाता है। अलीजा यानी इमाम हुसैन अलैहिस्सलाम ने दीन को बचाने के लिए, इस्लाम को बचाने के लिए अपनी जान कुर्बान की। कल जैसे कि मैंने अर्ज किया था कि मैं चाहता हूं साथ साथ थोड़ी तफसील से जो तारीख करवाला है उसको भी बताया जाए कि इमाम हुसैन से जब कहा गया कि बैत करें तो इमाम हुसैन ने फरमा दिया मिस्री ला युबाई मिस्ला, मुझ जैसा उस जैसे की बैत नहीं कर सकता। और 28 रजब को ये हुसैनी कारवां इसने मदीने को छोड़ा, और 5 दिन बाद 3 शाबान को मक्का में तशरीफ ले आए। अब क्यों आए मक्के? इसलिए पहली बात तो यह है कि मक्का अमन की जगह है, वहां ना मक्खी मार सकते हैं ना मच्छर मार सकते हैं। हत्ता कि अगर एक शख्स कत्ल करके भी भागा हो तो जब तक उसकी हदूद में पला दिए हुए है उसको गिरफ्तार नहीं कर सकते जब तक बाहर ना आए। ये अमन की जगह है, तो इसलिए इमाम हुसैन ने मक्के का रुख किया कि वह अमन की जगह है। दूसरी बात यह कि इमाम हुसैन ने इसलिए मक्के का रुख किया क्योंकि हज का मौसम आ रहा था। इमाम हुसैन चाहते थे कि अपने पैगाम को तमाम हाजियों के गोश गुजार कर दिया जाए, क्योंकि हज ही ऐसी इबादत है जिसमें हर गांव से, हर गलिये से, हर अब तो हर से लोग आते हैं, तो उस जमाने में भी हर जगह से लोग आते थे हज करने, तो सब तरह के लोगों को पता चले कि रसूल के नवासे ने यजीद की बैत करने से इनकार कर दिया। और जब ये लोग वापस अपने घरों को जाएं हज करके, तो ये पैगाम ऑटोमेटिकली, ये खुद ब खुद ये पैगाम हर हर गांव में, हर हर कूचे में, हर हर गली में, पूरे इस्लामी सेब और सल्तनत में जहां जहां से मुसलमान है पहुंच जाए। ये है हिकमत अमली मेरे मौला की कि क्यों यहां पर मक्के का रुख किया गया, यहां आए लोगों को बताया। अब उस तरफ से हुकूमत शाम ने देखा कि इमाम हुसैन मक्के में, उन्होंने 30 आदमियों को ये ड्यूटी दी कि हज की हालत में जब एहराम बांधे हो तो इमाम हुसैन को खबर कर दो। तो अब इधर से ये जब उनका मनसूबा बना, उधर से ये भी है कि इमाम हुसैन जब 3 शाबान को मक्के में आ गए, तो अब कूफे वालों को पता चला कि इमाम हुसैन ने बैत से इनकार कर दिया है, लिहाजा कूफे वालों की तरफ से इमाम हुसैन को खत आने शुरू हो गए। पहला खत 10 रमजान को मिला, शाबान में मौला आए हैं वहां पर 3 शाबान को, शाबान और उसके बाद होता है रमजान, तकरीबन 1 महीने के बाद कूफा से खत आने शुरू हो गए। कितने खत आए, मैं इसलिए भी यहां ज्यादा तफसील से बताता हूं क्योंकि बेशतर मैं देखता हूं जवान है, नई नस्ल है, ये इशारे नहीं समझते। ये जो पाकिस्तान में 25-30 साल रह गया है वो मलसों में इशारे वाले समझते हैं, लेकिन ये जो यहां की नस्ल यहां पैदा हुई है इनको तफसील से बताना पड़ता है। इमाम हुसैन अलैहिस्सलाम को खत लिखना शुरू किए कूफे वालों ने, क्या कि हमारे पास कोई रहबर नहीं है, हमारे पास इमाम नहीं है, हमारा कोई लीडर नहीं है, हमारे पास कोई कायद नहीं है, आप तशरीफ लाएं, हम आपका पूरा साथ देंगे। एक हाथ आया, दो आए, 10 आए, 20 आए, आते रहे, फिर एक एक हाथ करके एक ही लोगों ने अपने दस्तखत करके भेजे। तकरीबन तारीख में है कि 12 से लेकर 18,000 लोगों के खत मौसूल हुए। इतनी बड़ी तादाद में इमाम हुसैन को अब दुनिया ने ये कहे कि इमाम हुसैन ने, अगर कूफे के लोगों ने चूंकि बुलाया था तो इमाम हुसैन ने यजीद के खिलाफ क्याम किया है, अगर वो ना बुलाते तो ना क्याम करते। ऐसा नहीं है, बल्कि कूफे वालों ने तो 1 महीना या 1.5 महीना बाद में खत लिखने शुरू किए। इमाम हुसैन ने तो बैत से इनकार करके 28 रजब को मदीना छोड़ दिया है। इमाम हुसैन उनके खत आने से पहले 1-1.5 महीना क्याम किए हुए हैं कि मैं इस जालिम हुकूमत को तस्लीम नहीं करता। तो लिहाजा जब खत आने शुरू हुए तो इमाम हुसैन ने उनके तमाम खतूत के जवाब में एक खत लिखा, पढ़ा के देखो। मैं अपने चचाजान भाई और अपने मोतमिद और ऐसी शख्सियत को जो मेरे नजदीक बड़ा बाएतमाद शख्स है उसको भेज रहा हूं, तो जो वहां से मैं उन हालात की रोशनी में फैसला करूं। लिहाजा इमाम ने अपनी सफीर मुस्लिम इब्ने अकील को कूफे में भेज दिया। कूफे में आ गए, उस वक्त कूफे का गवर्नर बशीर इब्ने नौमान वो गवर्नर था, और लोगों ने मुस्लिम इब्ने अकील के हाथों पर बैत करना शुरू कर दी। अब जहां तक 18,000 अफराद ने बैत की, जरा हमने नुकात सीखने चाहिए कि कहां कहां इस क़याम में लोगों ने साथ देने का कहा और कहां कहां नहीं दिया। तो ये तो है ना सबक कि अब अगर वली पर हक आए या उसके अल्लाह के दीन पर कोई कदम या खतरा या कोई चीज हो तो क्या हम हमारा किरदार वो हुसैनी के हकों वाला है या हमारा किरदार कूफे के लोगों वाला है, इस पर हमें गौर करना चाहिए। तब तो है इस इमाम हुसैन के क़याम से, उनकी तहरीक से हमने क्या सबक सीखा। और अठारह हजार आदमी ने बैत कर ली, थोड़ा भी उसे आदमी अठारह हजार। तो आप पहले हजरत मुस्लिम ने कि मुख्तार के घर में ठहरे, मुख्तार कूफा के इर्द गिर्द जो कबीले थे उनमें पैगाम देने के लिए निकले, तो रास्ते में दोबारा जब आए हैं तो हुकूमत ही बदली हुई। उधर यजीद ने इस बशीर को बदल के बसरे का जो गवर्नर था अबैदुल्लाह इब्न ज़ियाद उसको नया गवर्नर मुकर्रर कर दिया। अब जो आया वो तो उसने आके यहां पर तकरीर किए मस्जिद में जमा किया सबको, उसने कहा देखो कूफे के लोगों इसका बाप भी पहले यहां हुकूमत कर चुका था ज़ियाद इब्न अबी, वो भी बड़ा ज़ालिम और खूनखार था, अब ये उसका बेटा है। उसने कहा देखो तुम इमाम हुसैन का साथ देना चाहते हो तो यजीद की फौज आएगी शाम से लश्कर चलेगा और फिर लड़ाई होगी, मारे जाओगे, तुम्हारी औरतें खलीफे बनाई जाएंगी, जो बच के गुलाम बनाए जाएंगे। जब ये उसकी तकरीर सुनी तो सारा जोश और जज्बा ठंडा हो गया, कहा अठारह हजार आदमी और वो कोई सारा भी लश्कर नहीं लेके आया, उसके साथ टोटल 30 आदमी थे जो अपने सफाई पर फर्ज लेके आए और 25-30 यार थे, दारुल अमारा में कुल 60-70 आदमी थे जो उसके साथ थे और वो कंट्रोल कर रहे। और ये इतने बेगैरत हैं, इतने बावफा बेवफा निकलेंगे कि 18,000 आदमी बेइज्जती हुई है। सरदर्गी बाजी लगाने तैयार का क्या मतलब है कि हम आखिरी नफस और खून के आखिरी कतरे तक हम दफा करें ही बेइज्जती हुई है। वो आया और उसने इस तरीके से पांसा पलट दिया। अभी जो मुख्तार गिरफ्तार हो गए वो मुसलमान ने अकील हानि में नोरवा के घर आ गए। अब उसने क्या किया कि अपने गुलाम को माकेद उसका नाम था उसको 4,000 दिनार या देहांत किए, उसने कहा कि किसी तरीके से पता करो मुसलमान ने अकील कहां है। तो वो मस्जिद में आया, उसने देखा, उसने कहा कैसे पहचान जाए, उसने कहा मस्जिद में चले जाओ जो जरा लंबी लंबी नमाजें पड़ेगा वही कोई शिया और वो होगा। अब ये भी मुसीबत है कि उस जमाने में हमारी पहचान ये थी कि जो अच्छे तरीके से लंबी लंबी नमाजें पढ़ता है पहचान लेना कि अहले बैत का मानने वाला हो, और अब हमारी पहचान क्या है, लोग कहते जाओ देखो गुजारों गलियों में जो सूटे हुए मारता हो जो चर्च पीता हो ये लोग हैं। तो ये किस तरीके से मजहब में तहरीफें होती है, किस तरीके से इमाम हुसैन के पैगाम को खराब किया जाता है, किस तरीके से मजहब रखते हैं, ये इसी तरीके से है कि उस वक्त वो शख्स आया और उसने देखा मस्जिद में मुस्लिम इब्न औसजा नमाज पढ़ रहे हैं, वो देखता रहा तो उसने देख लिया, उसने कहा कि हाँ ये शख्स है, उसके पास आया, कहा तुम शाम से आया हूं और ये मेरे पास कुछ ऊंची बात है, मैं चाहता हूं कि मुस्लिम ने अकील से मुलाकात की जाए, उनसे मिलना चाहता हूं। उन्होंने ले गए, इस तरीके से उन्होंने पता कर लिया कि मुस्लिम इब्ने अकील कहां पर ठहरे हुए, उसने हानि इब्न उरवा को गिरफ्तार कर लिया, उसकी कौम की मिला काफी थी। अब उसने कहा कि मुस्लिम इब्ने अकील को मेरे हवाले करो, उसने कहा कि मैं ये नहीं कर सकता, वो मेरा मेहमान है, हम मेहमान को तुझे तेरे हवाले नहीं कर सकते। अब उसे अबैदुल्लाह इब्न ज़ियाद ने तशद्दुद किया, अब ये खबर फैल गई कूफे में कि हानी को कत्ल कर दिया गया है। अब हानी के कौम पीने वाले 4,000 के करीब लोग अमर इब्न हज्जाज की क़यादत में दारोमारा उन्होंने घेर लिया, अब दारोमारा घेर लिया। अब अबैदुल्लाह ने नई तरकीब सोची, उसने जो काजी सोया था उसको बुलाया, उसने कहा जाओ तुम जाओ और जाके दुआई दो के हानि जिंदा है, जो जरा उस कमरे में जिसने उसके साथ करके रखा था देख आओ। तो जब वो गया उसके पास हानि के पास, तो हानि ने कहा अगर मेरी कौम के बीला वाले 10 आदमी भी उठ जाते तो मुझे छुड़ा सकते थे। तो ये 4,000 आदमी खड़ा है। अच्छा अब वो जब काजी सोया बाहर आता है तो वो चाहता था कि ये पैगाम भी हानि का उसकी कौम कबीले को दे, लेकिन उसने जुई नजर की देखा कि अबैदुल्लाह इब्न ज़ियाद का जसूस साथ खड़ा है, کہ اگر یہ پیغام غلط کہیں بھی گئے نہیں تو آپ اس نے کیا کہا؟ اس نے کہا نہیں کہ آپ گھروں میں چلے جائیں، میں نے دیکھا وہ زندہ ہی ہے. تو یہ لوگ سب واپس آ گئے. اصل میں یہ لوگ لڑنا چاہتے نہیں تھے، یہ چاہتے تھے بس ایسی خبریں اوپر گزارا کیا جائے، یعنی خبر سونی کہاں زندہ ہے. واپس آ گئے اور اس نے اگلے دن حامی ابن عمر کو قتل کر دیا. اب اس کا قتل ہونا تھا کہ مسلم ابن عقیل جو اس کے گھر میں ٹھہرے ہوئے تھے کوئی پناہ گاہ نہیں. اب مسلم ابن عقیل شام کی نماز مسجد میں ادا کی، تو وہی جو 18,000 دنوں میں بیعت کی تھی، جب نماز پڑھی تو 30 آدمی، جب دروازے پر آئے تو 3 آدمی. اب یہ میرے مولا حسین کا سفیر جب تھوڑا اور آگے چلا تو کوئی راستہ بتانے والا نہیں. اس غربت کے عالم میں مسلم ابن عقیل کوفے کی گلیوں میں چند دن پہلے 18,000 آدمی بیعت کیے ہوئے، آج حالت یہ ہے کہ کوئی رستہ بتانے والا بھی نہیں ہے. تو اب حضرت مسلم ابن عقیل چلتے چلتے ایک گھر کے دروازے کے پاس بیٹھ گئے. خاتون باہر آئی، اس نے دیکھا ایک شخص بیٹھا ہوا ہے. کہا کہ اے شخص، آپ کو پتا ہے کہ کوفے کے حالات ٹھیک گئی ہے؟ اس نے کہا کہ ایسا کرو، مجھے پیاس لگی ہے، اگر تھوڑا پانی مجھے دے دو. نئی خاتون تھی، اندر گئی پانی لے کے آئی، مسلم نے پانی پیا. جب پانی پی چکے کاسا اس کے حوالے کیا. اب اس خاتون نے کہا بہتر ہے آپ اپنے گھر چلے جائیں. کہا کہ کہاں جاؤں، میں غریب الوطن، میرا کوئی وطن نہیں ہے. کہا تم کون ہو؟ کہا میں حسین کا سفیر. یہ سننا تھا وہ عورت نے کہا کہ مولا تشریف لے آئے. وہ مومنا خاتون تھی، مسلم ابن عقیل کو اپنے گھر میں لے آئی. اب اس نے حجرے میں ایک میں ان کا انتظام کیا. اب اس خاتون کا ایک بیٹا ظالم وہ گھر آیا. اب اس نے دیکھا کہ میری ماں بار بار کبھی اس کمرے میں جاتی ہے، کبھی غذا لے کے، کبھی کوئی برتن لے کے. کہا کون ہے؟ اس نے سمجھایا کہ یہ امام حسین کے سفیر. تو اس ظالم نے کیا کیا؟ انعام کے لالچ میں اس نے جا کے محمد ابن اشعث کو بتا دیا کہ جس کی تلاش تمہیں ہے وہ ہمارے گھر میں. عزیزو، اداداروں، یہ امام حسین کا سفیر اس رات اس گھر میں رہا، نماز پڑھی. ایک مرتبہ اونگ آ گئی، خواب میں امیر المومنین کو دیکھا. مولا علی کہہ رہے ہیں بیٹے آ جاؤ ہمارے پاس. اسے سننا تھا، اب اٹھے پتہ چل گیا کیا میری شہادت کا وقت قریب آ گیا. صبح کا وقت ہو رہا تھا، ادھر حکومت کے سپاہی اپنے گھوڑوں پر سوار ہو کر اس طوا کے گھر کے باہر بازار میں جب گھوڑوں کی داخل کی آواز آئی تو مسلم ابن عقیل جلدی سے اپنی تلوار کو سنبھالا. اس عورت نے کہا کہ مولا کہاں؟ کہا تم سن رہی، یہ گھوڑوں کی داخلوں کی آوازیں آ رہی ہیں. کہا کہ آپ گھر میں رہ کے لڑے. کہا نہیں، میں نہیں چاہتا کہ تم نے میری مہمان نوازی کی ہے، میری وجہ سے تیرے گھر میں لڑائی ہو. اب اداداروں، مسلم ابن عقیل باہر آئے، اب لڑائی شروع ہوئی. لڑتے رہے اتنے بہادر تھے کہ مسلم ابن عقیل کہ اس محمد ابن اشعث کو دوبارہ پیغام بھیجنا پڑا. اب عبداللہ ابن زیاد سے کہا کہ مزید سپاہی بھیجو. اس نے کہا کہ تیرے ساتھ 300 افراد پہلے تھے، تم ایک انسان کو، ایک شخص کو گرفتار کرنے گئے ہو، تو کیا تم 300 آدمی مل کے بھی اس کو گرفتار نہیں کر سکتے؟ اس نے کہا کہ تمہیں معلوم نہیں ہے، یہ کوئی کوفے کا سبزی فروش نہیں ہے، یہ بنی ہاشم کا فرزند ہے، یہ بنی ہاشم کا شیر ہے. لہذا عزیزوں، اور آئے سپاہی تو اب لڑنا شروع کیا. لڑتے رہے لیکن ایک تن تنہا تک لڑتا تھک گیا. یہ بنی ہاشم کا شیر جگہ جگہ سے زخمی ہے، تلوار لگی، آپ کے ہونٹ مبارک کٹ گئے، اب زخمی حالت میں گرفتار ہوئے۔ جب ان کو لایا گیا دارالعمارا میں، اب اس کے سامنے، اس لائن کے سامنے، عبید اللہ کے سامنے، وہ کہنے لگے کہ امیر کو سلام کرو، تم نے کیوں سلام کیا؟ کہا مالی سوال حسین، مالی امیر، میرا کوئی امیر نہیں سوائے حسین کی، میرا حسین امیر ہے، اس کی جرت اور شجاعت کو دیکھیں، تن تنہا ہے، وہ دشمن کا دربار ہے، وہ گورنر ہے، موت کے سائے سر پر منوا رہے ہیں، لیکن کہا کہ میرا حسین کی سوا کوئی نہیں۔ عزیزو، اس نے کہا کہ اس کو لے جا کر دارالعمارا کی چھت پر اس کو قتل کر دو۔ یہ سننا تھا کہ مسلم ابن عقیل نے کہا میں چاہتا ہوں وصیت کرنا چاہتا ہوں، کوئی ہے جو وصیت سن لے؟ کوئی وصیت سننے کے لیے تیار نہیں ہو رہا۔ عمر ساتھ وہاں تھا، اس نے کہا میں وصیت سنتا ہوں۔ کہا یہ دیکھو، میری وصیت یہ ہے کہ جب میں یہاں آیا ہوں تو مجھ پر کچھ قرض ہو گیا، میں مقروض ہو گیا، میری تلوار اور زرہ بیچ کر اس قرض کو ادا کرنا، یہ ہے وہ ہستیاں کہ عالم مقاصد کی خاطر جان دے رہی ہے، مرتے ہوئے یہ یاد ہے کہ میں نے کس کا قرضہ دینا ہے۔ کہا کہ جب میں شہید ہو جاؤں تو میری تلوار اور زرہ کو بیچ کر اس قرض کو ادا کر دینا۔ دوسرا کہا کہ میں نے اپنے مولا کو لکھ لیا تھا کہ مولا یہاں کے لوگ آپ کی راہ دیکھ رہے ہیں، 18,000 آدمی منتظر ہے، آپ تشریف لے آئے، میں نے لکھ دیا ہے، میرا مولا چل پڑا ہوگا، ذرا ہو سکے تو قاصد بھیج دینا کہ مولا اس طرح تجریم نہ لائے، ان لوگوں نے دغا کیا ہے، انہوں نے بے وفائی کی ہے، اور تیسری میری خواہش کی ہے کہ میری لاش کو دفن کر دینا۔ عزیزو، اب مسلم ابن عقیل کو دارالعمارا کی چھت پر لے جایا گیا، وہاں ان کے سر کو کاٹ کر ان کی لاش کو دارالعمارا سے گرایا گیا، اور اس کی لاش پہ رسیاں باندھ کر اس کو کوفے کے بازاروں میں اس طرح گھسیٹا گیا، اور ان کے سہن نس کو دروازے کوفہ میں نصب کر دیا گیا۔ ادھر میرے مولا حسین کو جب اطلاع ملی، خبر ملی، تو مسلم کی بیٹی سکینہ کو اپنے زانوں پر بٹھایا، اس کے زن پر شفقت کا ہاتھ پھیرا، اور جب یہ کر رہے تھے تو بچی نے کہا مامو جان، کیا میں یتیم ہو گئی؟ کیا میں یتیم ہو گئی؟ آہا بیٹی، تو آج سے مجھ کو ہی بابا سمجھنا، تو یتیم ہو گئی۔ میں کہوں گا اے میرے بابا حسین، اے میرے آقا، میرے سید و سردار، آپ نے مسلم کی بیٹی پر شفقت کا ہاتھ رکھا، آپ نے اس پر دسم شفقت رکھا۔ میں کہوں سکینہ، سکینہ تیری قسمت، آئے حسین کی ادھر شہادت ملی، ادھر کوئی نہیں تھا جو سکینہ کو پھنسا دیتا، کوئی نہیں تھا جو سکینہ کے سر پر شفقت کا ہاتھ رکھتا۔ سکینہ جب تماچے مارے گئے، سکینہ کے دم چھینے گئے، اس کے کانوں سے خون جاری ہوا، وہ گھبرا کے سیاحت میں دوڑتی ہوئی نظر آ رہی ہے۔ علی بن مسلم کہتا ہے میں دوڑا کہ بچی کے دامن سے آپ کو بچاؤں، بچی نے کہا اے شیخ، میں سیدان ہوں، میں کئی دارا، ارے آج بچاؤ دور سے یا مجھے نجف کا راستہ بتا دو۔ میں کہوں دادا، اے علی جان، آؤ دیکھو حسین کی بچی کی سعادت میں اللہ تعالیٰ کو مسلم